अच्छा चलें, ये तो इमाम साहब ने बात कही, हम आपसे भी आज कुछ काम करवाते हैं। कहाँ हैं जी? हाँ जी,
एक मसला पेश आ गया इसी को,
तो अब आपने उसका हल निकालना है। हाँ, ये सब में तकसीम कर दें और इसमें आप अपने अपने जवाब लिख दीजिए। मसला ये है, जरा मसला समझ लीजिए ताकि आपके लिए जवाब देना आसान हो जाए। सुनिए, मसला ये है, तवज्जो फरमाइए जरा, इधर ये आपको मिल जाते हैं। क्या फरमाते हैं तो लबाए कराम इस मसला के जवाब में कि एक शख्स पर नमाज फजर के वक्त एक औरत हराम थी। ये नीचे ये जो बॉक्स दिया हुआ है ना, इसमें आपने जवाब देना है कि क्या वजह थी, वो हराम क्यों थी, वाई। फिर उसके बाद जरा आगे देख लीजिए, जब नमाज इशराक का वक्त हुआ तो वो हलाल हो गई, क्यों, वो यहां जवाब देना है। फिर जब जोहर का वक्त हो गया तो वो हराम हो गई, क्यों, इसका जवाब यहां देना। फिर नमाज असर का वक्त था तो वो हलाल हो गई, क्यों, यहां जवाब देना। फिर नमाज मगरिब का वक्त था कि हराम हो गई, क्यों, इसका जवाब। फिर नमाज अवाबीन के वक्त वो हलाल हो गई, इसका जवाब यहां देना। फिर नमाज ईशा के वक्त वो हराम हो गई, क्यों, जवाब यहां देने। और तहज्जुद के वक्त फिर हलाल हो गई। एक मर्द है और एक ही औरत है। अब जरा आप बैठकर थोड़ी देर अपना दिमाग लड़ाइए तो आपको पता चल जाएगा कि फुकहा को अपनी दिमागी एक्सरसाइज कितनी करनी पड़ी होगी। यस, यू हैव टू स्पेंड हाफ एन आवर ऑन दैट। हैं जी,
पिस्ते का हलवा नहीं खाया, फालूदा नहीं खाया, हारून रशीद वाला।
अच्छा है ना, पहले एक्सरसाइज कर लें आप। अगर आप समझते हैं कि आपको कटिंग करनी पड़ेगी तो इसी के बैक साइड पे आप डिफरेंट सिचुएशंस लिख के कटिंग करके जो मर्जी करना है, फिर फाइनल जवाब उस साइड पे लिख लें। मसला था मगर इसके बड़े अच्छे अच्छे जवाब लिखे हैं। कुछ जवाब तो ठीक नहीं है और कुछ जवाब ठीक है। किसी ने लिखा है कि उसने निकाह ना किया था, फिर निकाह कर लिया, फिर उम्रे का अहराम बांध लिया, फिर उम्रा करने के बाद हलाल हो गई। हालांकि वो निकाह में तो उस वक्त भी थी जब उम्रा कर रहा था, निकाह से तो वो नहीं निकली। तो फिर उसने दूसरा उम्रा कर लिया, फिर उम्रा। बाज ने लिखा है कि उसने बीवी थी, जिहार किया, फिर कफारा दिया, फिर जिहार किया, फिर कफारा, फिर जिहार, फिर कफारा। किसी ने कहा कि मैरिड नहीं थी, मैरिड हो गई, फिर जिहार किया, फिर हलाल, फिर जिहार, फिर हलाल, फिर तलाक, फिर रुजू। ये अच्छी अटेम्प्ट्स हैं मगर इसको अगर थोड़ा सा और कंडीशनल कर दिया जाए कि वो हर एक्शन एक दफा ले सकता है जो भी आप रिकमेंड कर रहे हैं, सो देन इट विल बिकम डिफिकल्ट फॉर यू। यानी ज़िहार भी किया तो एक दफा कर सकता है और तलाक दी तो एक दफा दे सकता है। तो अब आप बताएं कि वो किस तरह फिर हलाल हराम हलाल हराम हराम करते। जी, नहीं, मुर्तद नहीं हुई, रही मुसलमान ही। मुर्तद नहीं हुई, इस दायरे इस्लाम से खारिज नहीं हुई। जी, तो एहराम का भी मसला नहीं है और कुफर का भी मसला नहीं है, इर्तेदाद का भी मसला नहीं है। अब डिफिकल्ट हो गया कि वो मुसलमान ही रही, काफिर भी नहीं हुई। और तो इस तरह के मसाइल जब आते हैं तो हर आमी आदमी उनका जवाब नहीं दे सकता, देने की भी कोशिश करेगा तो खता करेगा। تو پھر ضرورت پڑتی ہے ایسے حضرات کے پاس جانے کی کہ جنہوں نے واقعی دین کے اندر پختگی پائی ہو اور انہوں نے گہرائی میں جا کر دین کی بنیادوں کو اچھی طرح سمجھا ہو. بہرحال امام صاحب سے جب یہ مسئلہ پوچھا گیا تھا تو اس وقت انہوں نے اس کا یہ جواب دیا. جی ہاں انہوں نے فرمایا تھا کہ وہ غیر محرم لونڈی تھی، یعنی کسی اور کی لونڈی تھی، پھر اشراق کے وقت اس نے اس کو خرید لیا تو وہ حلال ہو گئی، پھر ظہر کے بعد اس نے اس کو آزاد کر دیا تو پھر وہ ایک غیر عورت بن گئی، لیکن عصر کے بعد اس نے اسے نکاح کر لیا تو وہ اس کی بیوی بن گئی، پھر مغرب کے بعد اس نے زہار کیا اور اوابین کے بعد اس نے اس کا کفارہ دے دیا، اور نماز عشاء کے بعد پھر ایک طلاق دی اور تہجد کے وقت رجوع کر لیا. اب دیکھیں اس میں سارے میں ایک ایکشن ایک دفعہ ہوا ہے اور وہ دار اسلام سے خارج بھی نہیں ہوئی. نہیں، لوگوں نے جواب دیے ہیں. ہاں ہاں، ماشاءاللہ حضرت مفتی صاحب نے جواب بالکل ٹھیک دیا ہے جو آپ دیکھ رہے ہیں. تو آج کا جو عنوان تھا ہمارا وہ تھا فقہ کی ضرورت، فقہ کا مقام، فقہ کا دائرہ کار. تو ہمیں اب یہ سمجھ لگ گئی کہ بھئی فقہا کی ضرورت ہوتی ہے، اور فقہ باقاعدہ ایک علم ہے، اور فقہا نے جو جوابات مرتب کیے وہ ان کی محنتوں کا نتیجہ ہے. اب کوئی بندہ اگر فقہ کی کتابوں کو نفرت کی نظر سے دیکھے تو اس بیچارے کو ابھی دین کا پتہ ہی نہیں ہے. حالت یہ ہے کہ بعض لوگ اپنے تقاریر میں یہاں تک کہتے ہیں کہ اگر تم فقہ کی کتاب لاؤ تو میں اسے ٹوائلٹ پیپر کی جگہ یوز کرنے کے لیے تیار ہوں. اب بتائیے کہ جو یہ کہے کہ فقہ کی کتاب لاؤ میں ٹوائلٹ پیپر کی جگہ یوز کرنے کو تیار ہوں، اس نے کیا سمجھا؟ اس بیچارے کو پتہ ہی نہیں ہے. اصل میں اس کے ذہن میں دین کی ایک بہت دھندلی سی شکل ہے. فقہائے کرام کا کام اس کے سامنے ابھی کھلا ہی نہیں ہے. اگر کھلا ہوتا تو وہ ان حضرات کا قدردان ہوتا. بے قدری لوگ کب کرتے ہیں؟ الناس اعداء لما جہلوا، جب ان کو پتہ نہیں ہوتا وہ پھر دشمن بن جاتے ہیں. اور یہی فقہا کے ساتھ ہوا کہ چونکہ لوگ ان کی گہرائیوں سے، ان کی باتوں سے واقف نہ ہو سکے تو اس لیے عام لوگوں نے ان پر تان کرنا شروع کر دیا. جی اپنی رائے سے کام کرتے ہیں، جی خود اپنی رائے اور منشا کے مطابق چلتے ہیں، حالانکہ نہ وہ اپنی رائے سے کام لیتے تھے نہ اپنی منشا کو چلاتے تھے، وہ منشا خداوندی کو دیکھتے تھے. یہ امت کے محسن تھے کہ جنہوں نے دن رات ایک کر کے اپنی زندگیاں لگا دیں اور پھر مسائل کے جوابات نکال کر امت کے سامنے پیش کر دیے. یوں سمجھے کہ انہوں نے سویٹ ڈش تیار کر دی، اب اس کو کھانا امت کا کام ہے. ورنہ ہر بندے کے ذمہ اگر پکانا بھی ہوتا کہ قرآن و حدیث سے استنباط بھی خود کرو تو ہم تو قرآن پاک کا ترجمہ نہیں ساری عمر پڑھ پاتے، اس میں سے مسائل کیا نکالیں گے؟ سارا حدیث کا ذخیرہ پڑھ نہیں سکتے تو ہم اس میں سے مسائل کیا نکالیں گے؟ ایک دن ایک حدیث پڑھتے ہیں تو انہیں دوسرے دن یاد نہیں ہوتی کہ اس میں کیا پڑھا تھا ہم نے.